الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدا عبده ورسوله أما بعد عن أبي العباس رضي الله تعالى عنه عبد الله بن عباس بن عبد المطلب رضي الله تعالى عنهما عن رسول الله صلى الله عليه وسلم فيما يروي عن ربه تبارك وتعالى قال إن الله كتب الحسنات والسيئات ثم بين ذلك فمن هم بحسنة فلم يعملها كتب الله تبارك وتعالى عنده حسنة كاملة وإن هم بها فعملها كتب الله عشر حسنات إلى 700 ضعف إلى أضعاف كثيرة وإن هم بسيئة فلم يعملها كتب الله عنده حسنة كاملة وإن هم بها فعملها كتب الله له سيئة واحدة رواه البخاري ومسلم. امام نووی رحمۃ اللہ علیہ اپنی کتاب ریاض الصالحین میں امام بخاری اور امام مسلم رحمۃ اللہ علیہ کے حوالے سے یہ حدیث نقل کرتے ہیں میری سننے والی محترمہ مائیں اور بہنیں، میرے بھائیوں اور مکسلر کے ذریعے، ریسیور کے ذریعے سننے والے سامعین سامعات، اس حدیث کو نقل کرنے والے صحابی جن کا نام ہے عبداللہ ابن عباس، جو ہمارے نبی اکرم صلی اللہ علیہ وسلم کے پیارے اور لادلے چچا حضرت عباس کے بیٹے ہیں، عبداللہ ابن عباس. جب مکہ مکرمہ کے مکہ کے کافروں نے ہجرت سے 3 سال پہلے نبی اکرم صلی اللہ علیہ وسلم سے اور تمام مسلمانوں سے اور آپ کے خاندان والوں سے بوائکاٹ کیا تھا، تو اس بوائکاٹ والی جگہ یعنی جیل کہہ دو، 2.5 ایئرس رکھا تھا ان کو، سب کو جیل کے، اس بوائکاٹ والی جگہ میں کہہ رہے اس وقت یہ شعب ابی طالب میں جہاں یہ لوگ تھے سارے مسلمان، عبداللہ بن عباس وہاں پیدا ہوئے تھے، وہاں پیدا ہوئے. نبی صلی اللہ علیہ وسلم کی وفات ہوئی، جب نبی صلی اللہ علیہ وسلم کا انتقال ہوا اس وقت عبداللہ بن عباس کی عمر قریباً 13 سال تھی، 13 ایئرس، تو عمر کے لحاظ سے ان کو صغار صحابہ یعنی چھوٹے صحابہ میں ان کو شمار کیا جاتا ہے. بچے تھے، نبی صلی اللہ علیہ وسلم کی بہت خدمت کرتے تھے، چونکہ نبی صلی اللہ علیہ وسلم کی ایک بیوی ہماری ماں جن کا نام ہے میمونہ رضی اللہ تعالی عنہا، وہ حضرت عبداللہ ابن عباس کی خالہ ہوتی تھی، خالہ. تو کبھی کبھی نبی صلی اللہ علیہ وسلم کے مکان پر آتے تھے اور اپنی خالہ کے گھر سو جاتے تھے، اور جلدی سے اٹھ کر تہجد کے ٹائم نبی صلی اللہ علیہ وسلم کے لیے پانی کا لوٹا وضو کے لیے اور مسواک تیار کر کے رکھتے تھے، جب اللہ کے نبی صلی اللہ علیہ وسلم واپس آتے تھے اپنی حاجت پوری کر کے تو پھر یہ وضو اور مسواک ہوتا تھا. ایک مرتبہ انہوں نے ایسا ہی کیا, پانی رکھا اور وہاں مسواک بھی رکھا, تو حضرت میمونہ رضی اللہ تعالیٰ عنہا سے پوچھا یہ کس نے رکھا, میرے لیے وضو کا پانی اور مسواک کس نے رکھا؟ تو فرمایا عبداللہ نے. اس وقت نبی صلی اللہ علیہ وسلم نے تہجد کے ٹائم میں دو دعا دی عبداللہ بن عباس کو, اللہم فقہ فی الدین وعلمہ التاویل, اے اللہ ان کو دین کی سمجھ عطا فرما, دین کا فہم, انڈرسٹینڈنگ آف دین, مسائل, اور ان کو تاویل سکھا, قرآن کریم کے معنی سکھا, اس کا علم عطا فرما. یہ دعا نبی صلی اللہ علیہ وسلم نے حضرت عبداللہ بن عباس کو دی. اللہ نے دونوں دعا قبول کر لی اور وہ دین کے بہت بڑے فقیہ بنے اور دین کے مسائل کا علم بھی دیا اور قرآن کی تفسیر کا بھی علم دیا. سارے مفسرین کا سردار ان کو بنایا, رئیس المفسرین عبداللہ ابن عباس, جن کی تفسیر موجود ہے تفسیر ابن عباس. جب نبی صلی اللہ علیہ وسلم کا انتقال ہو گیا تو انہوں نے اپنے ہم عمر ایک انصاری صحابی سے فرمایا چلو ہم دونوں مل کر, دونوں فرینڈز صحابہ سے علم حاصل کریں, مدرسے جائیں. اس لیے کہ بھی بہت سارے صحابہ موجود تھے جب نبی صلی اللہ علیہ وسلم کا انتقال ہوا, تو بہت سارے. تو انصاری صحابی نے فرمایا ارے تم پر تعجب ہے اے ابن عباس, کیا تم سمجھتے ہو کہ لوگ تم سے پوچھنے آئیں گے, یعنی کوئی تم سے مسئلہ پوچھیں گے؟ بچے ہیں ابھی, تو بڑے بڑے صحابہ موجود ہے ان کو پوچھیں گے لوگ, تو پڑھ کے کیا کرے گا, پڑھ کر کیا کرے گا؟ لیکن عبداللہ بن عباس نے انصاری ان کے فرینڈ صحابی کی بات نہیں سنی. عبداللہ بن عباس رضی اللہ تعالی عنہما میں علم حاصل کرنے کی طرف تھی, وہ لگ گئے علم حاصل کرنے میں. ان کو معلوم ہوتا کہ فلاں صحابی کے پاس کسی حدیث کا علم ہے تو ان کے گھر کے باہر جا کر اپنی چادر بچھا دیتے تھے, یعنی گھر کے سامنے فرنٹ گارڈن میں اپنی چادر کیا ہے بچھا دیتے, اور اسی گرد و غبار میں مٹی ہوتی تھی وہاں پڑے رہتے تھے. جب وہ صحابی اپنے گھر سے نکلتے دروازہ نوک نہیں کرتے تھے, مولوی صاحب مجھے پڑھاؤ, بیٹھے رہتے تھے بھوکے پیاسے بیٹھے رہتے. جب وہ گھر سے نکلتے, ظاہری بات ہے دن میں ایک دو بار تو نکلیں گے نا وہ صحابی, کچھ نہ کچھ کام تو ہوگا. جب وہ ان کو دیکھتے تو کہتے آپ اللہ کے رسول کے چچا زاد بھائی ہے. وہ صحابی کیا کہتے رہے, آپ تو نبی صلی اللہ علیہ وسلم کے کزنز ہیں, چچا کے بیٹے ہیں, اور آپ میرے پاس میسج بھیج دیتے, میں آپ کی خدمت میں حاضر ہو جاتا, میں آپ کے گھر آ جاتا. مولوی صاحب تمہارے گھر آ جاتے, صحابی تمہارے گھر آ جاتے. تو حضرت عبداللہ ابن عباس فرماتے ہیں میں ہی زیادہ حقدار ہوں علم حاصل کرنے کا کہ میں تمہارے در پر آؤں. بھائی آج تو مولوی صاحب مسجد میں آئے, لوگ گھر پر سنے, ایسا ہی ہو گیا نا. حق تو ہمارا ہے کہ ہمیں جانا چاہیے مولوی صاحب کی, مفتی صاحب کی مجلس میں اور جا کر سننا چاہیے. اتنا تو آرام نہیں ہوتا ہے علم حاصل کرنے میں. تو انہوں نے علم حاصل کر لیا. وہ فرماتے ہیں جب وہ انصاری میرے دوست نے مجھے دیکھا कि मेरे इर्द गिर्द अब लोग इल्म हासिल करने आ रहे हैं, जवान थे बिल्कुल, वो लोग आ रहे हैं। तो फरमाने लगे, अब्दुल्ला तुम तो मुझसे भी अकलमंदी अकलमंद साहबी निकले, मुझसे भी आगे बढ़ गए। हजरत उमर इब्न खत्ताब जैसे साहबी बाज औकात कुरान की मुश्किल आयत समझ में नहीं आती थी, वो अब्दुल्ला इब्न अब्बास से पूछते थे, बच्चे से पूछते थे, हजरत उमर बुला के आओ, बुला कर लाओ, अब्दुल्ला इब्न अब्बास को बुला लाओ। कहां उमर रजी अल्लाह तआला अन्हु, उमर में ये तो नबी सल्लल्लाहु अलैहि वसल्लम के इंतकाल के उम्र 13 ईयर्स के थे, और अब हजरत उमर तो बहुत बड़े साहबी हैं। तो कहते जाओ उनको बुला बुला लाओ, कुरान की एक आयत मुझे समझ में नहीं आती। उनके बारे में मशहूर था हजरत अब्दुल्ला इब्न अब्बास के बारे में कि नेमत तर्जुमानुल कुरान इब्न अब्बास, अब्दुल्ला इब्न अब्बास कुरान करीम के बड़े अच्छे समझदार है, यानी उनको कुरान का इलम बहुत है, चूंकि नबी सल्लल्लाहु अलैहि वसल्लम की दुआ लग गई थी। तो उमर इब्न खत्ताब रजी अल्लाह ताला अनु ने उनको अपना करीबी बना लिया था, यू हैव टू स्टे विथ मी नाउ, आपको क्या है नौकरी मिल गई बादशाह के पास रहने की। इसलिए मुहाजिरीन सहाबा हजरत उमर से कहते हमारे बेटे को आप साथ में नहीं रखते और इनको रखते हैं। किसको कहते थे? हजरत उमर से कहते थे। मुहाजिरीन जो साहबा होते थे दूसरे, उनके भी बच्चे बच्चे तो सारे साहबा के होते थे, लेकिन हजरत उमर आप इनको साथ में रखते, हमारे भी तो बच्चे हैं, उनको भी तो बुलाओ साथ रखो। तो हजरत उमर उनको जवाब देते हुए फरमाते थे ज़ाकुम फतल कहूल इन लहू लिसानन सऊला व कल्बन अकूला, ये बच्चा अभी नौजवान है लेकिन उसको जो इलम हासिल है, जो एक्सपीरियंस है, वो 40 साल वाले उम्र वालों को हासिल होता है, इतना इलम है उसके। इसलिए कि उनके पास सवाल करने वाली जबान है, जिसकी वजह से वो जवाब देने में इल्मी सवाल करने में हिचकिचाते नहीं है, हेजिटेट नहीं होते, और उनके पास समझदार दिल भी है। तो उम्र में 20, 22, 18 साल के, लेकिन नॉलेज 40 साल का है, और समझदारी में जबान में बिल्कुल फौरन आंसर देते हैं, और दिल भी बड़ा समझदार है। तो वो जल्दी से उन्होंने इल्म को हासिल कर लिया, लिहाजा 40 साल की उम्र में इंसान को जो तजुर्बे होते हैं वो इनको बचपने में हासिल है। इसीलिए जब उनका इंतकाल हुआ, हजरत का इंतकाल हुआ अब्दुल्ला बिन अब्बास का, तो उस वक्त लोगों की जबान के ऊपर ये अल्फाज थे माता हिब्रू हादिल उम्मा, इस उम्मत का बहुत बड़ा मौलवी साहब का इंतकाल हो गया, उम्मत का बहुत बड़ा आलिम, ये अब्दुल्ला बिन अब्बास की वफात पर साहबा कहते थे। अल्लाह ने उनको इलम दिया था उनकी कुर्बानी की वजह से, अल्लाह के रसूल सासिम की खिदमत की वजह से। मालूम होता है कि खिदमत किसी की जाती है जिस किस्म की, और वो दुआ निकल जाए तो अल्लाह उस दुआ को कबूल कर लेता है। इसलिए कि खिदमत कोई मामूली अमल नहीं है, रात को उठना, वो भी बच्चा है, पानी रखना, मिसवाक रखना तहज्जुद के टाइम में, और फिर अल्लाह के नबी के साथ खड़े होकर तहज्जुद पढ़ना, ये कोई छोटा अमल नहीं है, बहुत बड़ा अमल है। हम बुजुर्गों की खिदमत करें, अपने घर वालों की खिदमत करें, अपने पड़ोसियों की खिदमत करें, अपने मोहल्ले वालों की खिदमत करें, आम मुसलमानों की खिदमत करें, पूरी उम्मत की खिदमत करें। अब्दुल्ला इब्न अब्बास रजी अल्लाह तआला अन्हु को कितनी बड़ी दौलत मिली, खिदमत की वजह से मिली है। 68 हिजरी में ताइफ में हजरत का इंतकाल हुआ, और ताइफ में मस्जिद है मस्जिद इब्न अब्बास, मस्जिद इब्न, वहां पर इनकी कब्र है, वहां पर इनकी कब्र है ताइफ में, वहां आज मस्जिद है मस्जिद इब्न अब्बास। अब्दुल्ला इब्न अब्बास रज़ियल्लाहु ताला हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम के इरशाद नकल फरमाते हैं, अब उनकी हदीस क्या है उसको बयान कर रहा हूं, क्योंकि रावी को भी थोड़ा समझना चाहिए कि कितना बड़ा आदमी है। अब वो क्या कह रहे हैं, इन अल्लाह कतबल हसनात व सैयात, अल्लाह तबारक व ताला ने लोहे महफूज में इंसान से होने वाली नेकियां और इंसान से होने वाली बुराइयों को लिख दिया है। ये इंसान दुनिया में जाता है, ये औरत दुनिया में जाएगी, ये कितना नेकी का काम करेगी और कितनी बुराई के काम करेगी। इंसान इस दुनिया में कब आएगा, कहां रहेगा, ब्रेडफोर्ड में रहेगा, बाटली में रहेगा, ड्यूसबेरी में रहेगा, क्या खाएगा, कितनी उम्र होगी इसकी, और उस उम्र में कितने अच्छे काम करेगा, कितने बुरे काम करेगा, ये सब अल्लाह को पहले से मालूम है। और अपने इल्म की वजह से अल्लाह ने पहले ही से वो सारी चीजें लोहे महफूज में लिख दी है। याद है, इंसान जो भी करने वाला है वो तो लिखा हुआ है। उन पर लोगों के जहन में एक सवाल पैदा होता है कि फिर उसमें इंसान का क्या कसूर है, सब कुछ पहले से लिख दिया है कि ये गुनाह करेगा, तब इंसान ने थोड़ा क्यों, तो लिखा हुआ था इसलिए किया भाई, ये हज में जाएगा वो तो लिखा हुआ था इसलिए हज में गया, अब जाने से क्या मिला उसको, रोजा रखेगा तो लिखा हुआ था इसलिए रोजा रखा, अभी रोजा रखने से क्या मिला। इंसान के जहन में सवाल होता है, जब तकदीर में लिखा हुआ है वो होने वाला ही है, तकदीर की बात तो कभी गलत नहीं हो सकती, जबकि अल्लाह ने लिख दिया है कि इंसान कहां रहेगा, कहां क्या करेगा, क्या खाएगा, क्या पिएगा, कितने अच्छे काम करेगा, कितने बुरे काम करेगा, सब कुछ लिखा हुआ। तो फिर क्या काम है मस्जिदें बनाने के, क्या काम है दरस रखने का, क्या काम है हज उमरे करने का, क्या काम है हज ज़कात देने का। उसका जवाब यह है कि अल्लाह चूंकि अलीम है, वो सारी हालतों को जानता है। कौन सा इंसान दुनिया में आकर क्या करेगा, अल्लाह पाक ने इस इल्म की, अपनी इल्म की बुनियाद पर पूरा आमाल नामा, पूरी फाइल जो है तैयार कर लिया है। इसलिए वो दुनिया में आकर करने वाला था, उसका पूरा प्लान अल्लाह से पहले क्या है, बना दिया है। ये पूरा प्लानिंग अल्लाह पाक ने लिख दी है, सब कुछ फाइल बना है, हमारा फाइल रेडी है कि क्या करेगा मरते दिन तक। फिर जब बच्चा पैदा होता है तो अल्लाह ने उसके लिए दो फरिश्ते मुकर्रर कर दिया, और एक को दाहिनी जानिब और एक को बाईं जानिब। दाहिनी जानिब वाले को कहा कि अच्छे आमाल लिखो, और बाईं जानिब वाले को कहा उसके बुरे आमाल लिख लो। कि रामन कातिबीना, जब भी बच्चा पैदा हो जाता है फरिश्ते आ जाते हैं हर इंसान के साथ। तो इंसान के आमाल का पूरा रिकॉर्ड लिख दिया जाता है। पहले लोग एतराज करते थे कि इंसान जो बोलता है वो तो दिखता नहीं है, मैं बोलता हूं दिखता है, वो अल्फाज किधर गए, सामने नजर तो नहीं आते फिजिकली लेकिन सुनाई देता है, लेकिन वो अल्फाज किधर गए, फिर वो कैसे लिखते हैं। वो अल्फाज लेकर, जैसे मैं एक पेन दूं, आप पेन लेकर रख दें तो पता चला भाई पेन है, मैंने पेन को रखी है, लेकिन अल्फाज को कैसे रखेंगे। उस जमाने में उसका समझना भी बहुत आसान हो गया, क्योंकि इंसान जो बोलता है वो टेप हो जाता है, रिकॉर्ड हो जाता है। देखो ये रिकॉर्ड यहां पर है, अल्लाह जज़ाए खैर इकबाल भाई आपको रिकॉर्ड करते हैं, माशाल्लाह यूट्यूब पर भी रखते हैं, आपको आपकी फैमिली को सबको जज़ाए खैर दे। तो इंसान जब वो रिकॉर्ड करता है तो टेप हो जाता है, चाहे फोन में हो चाहे रिकॉर्डर में, और मुख्तलिफ आलात के जरिए से रिकॉर्डिंग हो जाती है, अलग अलग चीजें। अभी हमारा मस्जिद का सिस्टम है ई मस्जिद, अब मैं बोल रहा हूं उसमें रिकॉर्ड हो जाएगा, अगर रिकॉर्ड करना चाहे फोन में, रिकॉर्ड करना चाहे फोन। अभी तो क्या और क्या सिस्टम निकले, पहले ना कि अल्यौम नख्तिमु अला अफवाहिहिम, कुरान की आयत है ये जबान को लॉक कर दिया जाएगा कयामत के दिन, इसके दिल, इसके हाथ, इसके पैर बोलेंगे इसने क्या क्या किया है, झूठा है या सच्चा है। अभी साउथ अफ्रीका में गया तो एक मदरसे में चोरी की चार पांच काम वालों ने, तो मोहतमिम ने बुलाया एक आदमी को, मशीन लेकर, मशीन एक सुबह से शाम तक दो चार घंटे एक एक को चेक करते हैं, वो मशीन रखते हैं उनके बदन पर, तो वो बताता है कि कितना झूठ है कितना सच है, क्या किया इसने। कयामत से पहले पहले ये सब चीज निकल जाएगी, यानी जाहिर हो जाएगी, तो कुरान समझना बहुत आसान हो जाएगा, बहुत आसान। तो ये रिकॉर्ड हो जाता है आजकल, अगरचे मुझे अल्फाज नजर नहीं आते लेकिन वो जाकर दूसरे रिकॉर्डर में रिकॉर्ड हो जाते हैं। जिनका जिस्म नहीं है, जब ऐसी बारीक चीज इंसान रिकॉर्ड कर सकता है, तो इंसान को तो अल्लाह ने बनाया है, तो क्या इंसान को बनाने वाला उसको इसी तरह नहीं कर सकता। अल्लाह ने फरिश्तों को जो इंसानी हसनात और सैयात लिखने का हुक्म दिया है, इन्नल्लाह कतबल हसनात वसैयात, उस हुक्म में अल्लाह ने अपनी रहमत का कितना बड़ा मुजाहरा किया है, अल्लाह की रहमत का, अल्लाह बड़ा रहीम है। हदीस में आता है कि अल्लाह तबारक व ताला ने रहमत के 100 हिस्से किए, एक हिस्सा दुनिया में उतारा है और 99 कयामत के दिन के लिए रख दिया है। ये सारी दुनिया में जो रहमत नजर आती है, जानवरों में, इंसानों में, आपस में, घरों में, मियां बीवियों में, औलाद को माँ बाप के साथ, माँ बाप को औलाद के साथ, ये अल्लाह की उस एक रहमत का हिस्सा है। चल दुनिया में सारी चीजें, जानवरों को देख लो, बच्चों से कैसा प्यार, वो हाथी का बच्चा भी अगर खड्डे में गिर जाए तो हाथी वहां से जाता नहीं जब तक बच्चे को निकाला ना जाए, उसको ही पता है मेरा बच्चा है। वो एक बंदर का बच्चा मर गया तो सारे बंदर साहब करीब आ जाते हैं, उसको हिलाते हैं, क्या जिंदा है क्या है, कोशिश करते हैं उसको बचाने की, उनके दिलों में भी मोहब्बत है। तो ये सब अल्लाह की एक रहमत का असर है, और कयामत के दिन ऐसी 99 रहमत को अल्लाह ताला जाहिर करेगा, क्या हाल होगा। एक हदीस में है, अल्लाह रब्बुल इज्जत कल कयामत के दिन अपने बंदे को बुलाएगा और उसके छोटे छोटे गुनाह जो दुनिया में किए हैं गिनवाएगा, बड़े भी किए हैं, तूने ये भी किया था नाफरमानी, उस दिन तूने ये नाफरमानी की थी, उस दिन ये, बंदा कहेगा जी अल्लाह, जी 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 करता रहेगा, लेकिन अपने बड़े बड़े गुनाह से वो डरेगा कि अभी तो छोटे छोटे गुनाह मुझे गिनवाए जा रहे हैं, बड़े गुनाह तो बाकी है, मेरा क्या होगा, कहीं वो ना गिनवा दे अल्लाह पाक, मसला मुश्किल। अल्लाह रब्बुल इज्जत सारे छोटे छोटे गुनाहों को गिनवा कर फरमाएंगे, जा तर्मिज़ शरीफ में कि मैंने तेरे उन सब गुनाहों के बदले में नेकियां लिख दी है और मैंने माफ कर दिया, गुनाहों को नेकियों से तबद्दुल कर दिया। लेकिन बंदा कहेगा खुश होकर, वो बड़े बड़े गुनाह तो अल्लाह आपने गिनवाए नहीं, वो तो बाकी है, छोटे गुनाह की नेकी आपने लिख दी, लेकिन बड़े गुनाह तो, ये सब रहमत का मुजाहिरा होगा, क्या होगा, रहमत, अल्लाह ताला की रहमत इतनी जोश में आएगी। एक रहमत पर दुनिया की हालत देखो, एक रहमत, तो 99 अल्लाह की रहमत पर क्या होगा, कितना रहीम होगा अल्लाह पाक। इस हदीस में नेकी और बुराई के लिखने का जो जिक्र आया है उसकी चार शक्लें हैं, नेकियां और बुराइयां लिखने की चार शक्लें। नंबर एक, अमलुल हसनाती, जो इस हदीस के अंदर बयान किया, कोई इंसान नेकी के इरादा कर ले, और इरादा करने के बाद वो नेकी का काम भी कर ले तो अल्लाह ताला उसको उस अमल के बदले में कम से कम 10 नेकियां लिखने का हुक्म देता है। तहज्जुद की नमाज का इरादा, चलो आज तो उठ जाऊंगा तहज्जुद में, इरादे पर तो सवाब लिख ही दिया 10, लेकिन अगर उड़ गया और नमाज पढ़ ली तो अल्लाह तबारक व ताला उसको उस एक नमाज का सवाब 10 तहज्जुद के बराबर देगा, और 1 रुपया सदका करने का 10 रुपये के बराबर होगा। कुरान करीम में अल्लाह ताला फरमाते हैं, मन जा बिल हसनति फलहु अश्रम सालिया, जो 1 नेकी लेकर भी आएगा अल्लाह तबारक व ताला उसको 10 नेकियां अता फरमाएंगे। अगर अल्लाह चाहते हैं तो उस 1 नेकी को 700 गुना तक भी बढ़ा सकते हैं। 1 रुपया खर्च करने का सवाब 10 से लेकर 700 रुपये तक भी हो जाता है। अल्लाह कुरान करीम में इरशाद फरमाते हैं कभी 100-100 तक हो जाता है, 100 से लेकर 200, 300 और 700 तक पहुंच जाता है। مثل الذين ينفقون اموالهم في سبيل الله كمثل حبة انبتت 7 سنابل في كل سنبلة 100 حبة। ये 700 गुना भी कोई हद नहीं है। अगर अल्लाह चाहते तो उस 1 नेकी को 700 गुना से भी बढ़ा देते, ये होगा, क्योंकि अल्लाह ताला खुद फरमाते हैं वल्लाहु युदाइफु लिमन यशा, अल्लाह तबारक व ताला जिसको चाहता है दुगना कर देता है। 1 नेकी का सवाब 10 गुना से भी ज्यादा इंसान के हुस्ने इस्लाम, हुस्ने अखलाक और हुस्ने कमाल इखलास की बुनियाद पर होता है। इमाम इब्न अबी हातिम ने अपनी तफसीर में, तफसीर कौलुल्लाह में इस आयत के तहत मसलुल लजीन युनफिकूना अमवालहुम फी सबीलिल्लाह कमसल हब्बा, इस आयत के तहत में उन्होंने लिखा एक हदीस, नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया जो आदमी अपने घर में बैठकर अपना माल अल्लाह के रास्ते में खर्च करने के लिए बेचता है, मैं घर में बैठा हूं किसी को कहा मेरी जकात जाओ दे दो, या किसी ने जकात दे दी कहा फुला मदरसे में दे देना आप, या जो आप चाहे जहां चाहे दे देना, तो अल्लाह के उस 1 दिरहम खर्च करने का सवाब 700 के बराबर हो जाता है। घर में बैठा है और अपने खादिम या किसी दोस्त को बुलाकर पैसे भेज रहा है। जो आदमी अल्लाह की जात में, अल्लाह के रास्ते में खुद नहीं जाता, वो अल्लाह के रास्ते में जाने वाले की अपने माल के जरिए मदद करता है, भाई तुम पाकिस्तान जा रहे हो फला देवा लो मेरी तरफ से इतने पैसे ले जाओ, खुद तो नहीं गया, भाई फलस्तीन है या इतने पैसे ले जाओ, भाई अफगानिस्तान इतने पैसे ले जाओ, भाई इंडिया में लो मैं आज देता हूं 100 पाउंड 200 पाउंड मेरे पैसे ले जाओ, इस तरह। तो उसने अपने माल को घर बैठे मदद की है, तो गोया उसने अपना माल दीन के कलमे को बदन बलन करने के लिए खर्च किया है। कोई ना कोई अल्लाह का बंदा आगे बढ़ेगा, जिंदा रहेगा, खाएगा पिएगा, क्या मालूम कोई आलिम हो, कोई मुअज्जिन हो, कोई कोई नेक आदमी हो, खाएंगे पिएंगे तो अल्लाह का कलमा, तो अल्लाह तबारक व तआला उसको घर बैठे 700 आदमी का सवाब देते हैं। 700 हज, 700 उमरा, 700 रुपये, 700 पाउंड का सवाब। नबी सल्लल्लाहु अलैहि वसल्लम आगे फरमाते हैं जो आदमी बजाते खुद अगर जाकर वहां दे, ये तो घर में बैठने वाले का मसला है 700 का, घर में बैठने वाले को 700 का, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अगर कोई आदमी खुद चला गया पैसे लेकर, चलो भाई मदरसा खोलना है, चलो भाई किसी फ्लड वालों के अफेक्टेड लोगों को देना है, चला गया और वहां जाकर अपना माल खर्च करता है, तो उसके 1 दिरहम खर्च करने का सवाब 700 नहीं 7 लाख दिरहम के बराबर है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया, ابن ابی حاتم نے اس کو نقل کیا. تو گھر میں بیٹھنے والا بھی محروم نہیں اور وہاں جا کر خرچ کرنے والا بھی محروم نہیں. وہ تو 7 لاکھ ایک کا, ایک پاؤنڈ کا 7 لاکھ پاؤنڈ کے برابر. اور جو 50, 100, 1000, 2000 پاؤنڈ جا کر خرچ کر دے وہاں, کمال کر دیا. اللہ اکبر. اگر ایک نیکی کے بدلے ایک ہی نیکی کا اگر اللہ ثواب دیتا تو ہمارا جنت میں جانا مشکل ہو جاتا. ایک نماز کا ثواب ایک ہی نماز ہوتا, کیونکہ عام طور پر انسان کی زندگیوں میں نیکیوں سے زیادہ برائیاں ہوتی ہیں. ہاں صحیح کہہ رہا ہوں, نیکیاں کم ہیں. وہ تو ہم پڑھتے ہیں بھائی, چلو ایک سبحان اللہ پڑھا تو 10, 100 بار پڑھے تو 1000, ایک خرچ کیا تو 10, 100 خرچ کیا تو 1000, وہ تو زیادہ ہے الا ماشاءاللہ. ورنہ نیکیوں سے زیادہ برائیاں ہیں. تو ایک نیکی کا ثواب اگر ایک ہی ہو جیسے ایک برائی کا بدلہ ایک ہے, تو پھر زندگی میں برائیاں زیادہ ہے تو ہر کوئی جہنم میں جانے والا بن جاتا. اللہ رحیم ہے, کریم ہے. اللہ قرآن میں فرماتے ہیں وَأَمَّا مَنْ خَفَّتْ مَوَازِينُ فَأُمُّهُ هَاوِيَةٌ, جس کی نیکیاں کم ہوگی وہ جہنم میں جائے گا. لیکن اللہ تعالیٰ نے ایک کی جگہ 10 لکھ دی اور 700 اور 7 لاکھ تک بڑھا دی. گناہوں میں ایسا نہیں ہے. ہاں جگہ اور محل, رمضان کا مہینہ ہے گناہ کرتا ہے تو ڈبل ثواب, زیادہ گناہ ہوتا ہے اس کو. حرم میں جا کے گناہ کرتا ہے تو زیادہ ہوتا ہے. سمجھنا ہی بات, وہ الگ جگہ کی وجہ سے. ورنہ نارملی ایک گناہ کی برائی کا وبال ایک ہی ہوگا, زیادہ نہیں. لیکن نیکیوں میں اللہ نے کمال کر دیا کہ میرے بندے, دہنی طرف میں لکھنے والا جب تو ایک نیکی کرتا ہے 10 لکھتا ہے, ادھر شام میں تیرے 100 گناہ ہیں اور یہ تیری 1000 نیکیاں ہو گئی ہے, تو اس 1000 کی وجہ سے وہ 100 گناہ معاف ہو جاتے ہیں. یہ چیز ہے. تو ایک چیز ہے عمل الحسنات, دوسری چیز ہے عمل السیئات. اس حدیث میں جو بیان کیا, کوئی انسان برائی کا ارادہ کرنے کے بعد, ایک تو ارادہ کر لیا تو ارادے پر تو اس کو کوئی گناہ نہیں, لیکن ارادہ کرنے کے بعد اس نے وہ کام کر لیا یا کرنے گیا کیا کر نہ سکا. ایک آدمی نے باہر سوچا چلو مسجد قبا کے شوریک میں سے جوتے چوری کر لیتا ہوں, ایک مثال. ارادہ کر لیا, آیا مسجد میں, دیکھا مسلی ہے تو بھاگ گیا, تو اس کو گناہ ہوگا اگرچہ وہ جوتے نہ لے جا سکا, پھر بھی گناہ ہوگا. اس لیے کہ وہاں پر رکاوٹ بن گئی گناہ کرنے میں. اگر وہ رکاوٹ نہ ہوتی تو وہ گناہ کر لیتا, اور اگر ایک نے گناہ ہی کر لیا تو اس کا تو ہے ہی برائی. تو یہ ہے قرآن کریم میں اللہ فرماتے ہیں وَمَنْ جَاءَ بِالسَّيِّئَةِ فَلَا يُجْزَى إِلَّا مِثْلُهَا, جو آدمی برائی کرتا ہے اس کو بدلہ نہیں دیا جائے گا مگر اسی کے برابر. وَهُمْ لَا يَظْلِمُونَ, اور اللہ پھر بھی کہتا ہے اس پر ظلم نہیں کیا جائے گا. یہ رحیم ہے اللہ, ظلم نہیں, کسی قسم کا ظلم نہیں. اللہ ہم سب کا حقیقی خالق اور مالک ہے, رحمان رحیم ہے. اس کی حکومت دنیا کی حکومتوں کی طرح نہیں ہے کہ بیٹا گناہ کرے اور باپ کو پکڑ لیا جائے. لا یظلمون, ظلم نہیں کیا جائے گا کہ ماں گناہ کرے بیٹی کو پکڑو, نہیں. یہ بھائی گناہ کرے اور اس کے بہن کو پکڑ لیا جائے, دنیا میں تو یہی ہے. ایک بھائی گناہ کرے بھاگ جائے تو دوسرے بھائی کو پکڑ کے لے جاتے, جب تک وہ نہیں آتا تو نہیں چھوڑا جائے گا. اللہ کے یہاں عدل والا قانون ہے, عدل انصاف والا, جو برائی کرے گا وہی بھگتے گا. قرآن میں نا ایک کا بوجھ دوسرے پر نہیں ڈالا جائے گا. ہاں تو برائی کرے گا تو تجھے ہی بھگتنا پڑے گا. تو ایک برائی کے بدلے میں ایک ہی برائی لکھی جائے گی اور اس سے ذرہ برابر زیادہ نہیں کیا جائے گا. लेकिन एक बात जरा ध्यान में रखें, स्पेशली मेरी माए और बहनें, कि जगह या जमाने की वजह से बुराई का दर्जा बढ़ सकता है। जैसे मैंने अभी कहा आपको, कुरान करीब में इसकी दलील मौजूद है, इन इद्दत अश्शुहूरी इंदल्लाह इस्ना अशर शहरा, अल्लाह ने साल के 12 महीने बनाए। आगे फरमा मिनहा अरबातुन हुरुम, उनमें 4 महीने हुरमत वाले हैं। अगर कोई आदमी मुहर्रम, रजब, ज़िलकादा, ज़िलहिज्जा, इन 4 महीनों में भी अगर कोई नाफरमानी करता है तो इस महीनों की आजमत की वजह से, उसकी एहतराम की वजह से उसकी नाफरमानी का गुना बढ़ जाता है, चाहे ब्रेडफोर्ड में रहता है। ये खास 4 महीने अल्लाह ने हुरमत वाले बनाए हैं, मिन्हा अरबातुन हुरुम, ये है वो नाफरमानी। एक ही लिखी जाएगी लेकिन एक बड़ी नाफरमानी, क्या कह रहा हूं मैं, बड़ी नाफरमानी, उसने जो गुनाह किया वो लिख, लेकिन वो बड़ा बनाकर लिखा जाएगा, 10 नहीं। आयत अपनी जगह बाकी है लेकिन उसका अजाब ज्यादा होगा। जैसे कुरान में ना, वमन युरिद फीही बिल हादिम बिजुल्मिन नुज़िक्हु मिन अज़ाबिन अलीम, दुनिया में कहीं भी तुम गुनाह करने का इरादा भी करो, इंटेंशन करो, तो तुम्हें उस इंटेंशन पर पकड़ नहीं होगी। लेकिन हरम शरीफ में, हरमैन शरीफ में अगर इरादा भी करे तो इरादे पर भी गुनाह है, अल्लाह कुरान में कह रहा है। वमन युरिद, जो इरादा करेगा, बेलहादिम बिजुल्म नुज़िक, हम उसको चखाएंगे दर्दनाक अजाब, ये कुरान की आयत है। लिहाजा कोई आदमी मक्का मुकरमा में है, जो अल्लाह का हरम है, जो एहतराम के काबिल है, वहां पर अल्लाह की नाफरमानी करता है तो वो नाफरमानी एक ही लिखी जाएगी लेकिन बड़ी नाफरमानी होगी। हजरत उमर इब्न अल खत्ताब रजी अल्लाह तआला का फरमान है, हदीस में है, जामिल उलूम अल हकम में इस रिवायत को नकल किया है, लिअन अख्ता 70 खतिया बगैर मक्का अहब इलैया मिन अन उख्तिया खतियतन वाहिदतन बिमक्का। हजरत उमर कहते हैं मैं मक्का मुकर्रमा को छोड़कर दूसरे किसी बाहिर आउट ऑफ हरम 70 गलतियां कर दूं, 70 गुना मुझसे हो जाए, ये मुझे ज्यादा पसंद है इस बात से कि मैं मक्का में एक गुना करूं। इतना खतरनाक मक्का में, बिल्कुल किसी को सताना नहीं, किसी की गिबत नहीं करना वहां जाके, किसी की बुराई नहीं करना, किसी को धक्के नहीं देना, किसी को मारना नहीं, किसी को गाली नहीं देना, बहुत खतरनाक है, बहुत खतरनाक है, वहां का अजाब बहुत खतरनाक है। अल्लाह हम सबकी हिफाजत फरमाए। हज और उमरा तो बड़े आसान है लेकिन सब्र करना बहुत मुश्किल है, बहुत मुश्किल है। अपना गुस्सा वहां जाहिर हो गया, किसी को मारने पीटने में, गालियां देने में, लाइन में खड़ा है, कुछ देर हो गई, गुस्से हो गए, बोल दिया, किसी की गीबत कर दी, बुराई कर दी, वहां बैठे यहां वालों की गीबत करे, ऐसा हो सकता है? इसलिए बहुत सारे सहाबा किराम मक्का मुकर्रमा को अपना वतन बनाने से डरते थे। सहाबा किराम वो कितने नेक थे, जिनको तो रदी अल्लाह अनुम वरदू अनु का टाइटल मिल गया था, सर्टिफिकेट मिला, फिर भी डरते थे कि कहीं हमसे वही नाफरमानी ना हो जाए हरम शरीफ। इसलिए उमरा किया, हरम में बैठे बैठे अल्लाह अल्लाह, फोन को जितना हो सके बंद कर दो, इसलिए कि फोन में ज्यादा नाफरमानी होती है। फोन आ गया बाहर से तो फिर गिबत शुरू हो जाती है फोन में, हाँ अभी उमरा हो गया, फुला फुला कैसा है, फुला कैसा, फुला वो तो ऐसी है, वो तो ऐसा है, वो तो ऐसी है, उसने ऐसा किया, फुला ऐसा, बस हरम में बैठा है काबा सामने, फोन में गिबत शुरू हो गई। वो अल्लाह, एक अल्लाह के बंदे, यहां इरादे पर अल्लाह का अजाब है, अजाबिन अलीम अल्लाह ने कहा है, तो तू गुनाह कर रहा है कि एक गिबत 35 मरतबा नाउज बिल्ला नाउज बिल्ला नाउज बिल्ला अपनी मां से जीना करने से ज्यादा है, और वो तो हरम में, कितना ज्यादा हो जाएगा। इसलिए बहुत सोच समझ कर ये काम, तो जगह के हिसाब से भी ऐसा होता है, होता है। तो कभी बुराई का दर्जा बढ़ जाता है बुराई करने वाले के मकाम और मर्त के मर्तबे के हिसाब से। इसी वजह से अल्लाह ताला ने कुरान करीम में अपने खास बंदों को गुनाह के करने पर डबल सजा दी है कुरान में, हालांकि अल्लाह ने उन नाफरमानियों से उनकी हिफाजत फरमाई। अल्लाह तबारक व तआला ने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से फरमाया कुरान करीम में है, वलौला अन सबतनाका लकद कित तरकनु इलैहिम शैयन कलीला इज़ल लअज़क़नाका ज़िफ़ल हयात व ज़िफ़ल ममात। अल्लाहु अकबर, अगर हमने आपको साबित कदम ना बनाया होता मेरे नबी, अगर हमने आपको साबित कदम ना बनाया होता तो आप उनकी तरफ से कुछ कुछ झटके के करीब जा चुके थे, ऐसे करीब पहुंच गए थे। अगर ऐसा होता तो हम आपको हालत हयात में भी, दुनिया में भी, और हालत ममात में यानी मरने के बाद भी डबल अजाब देते। देखा, ये अल्लाह नबियों को कह रहा है, हम कौन है। ऐसे ही अजवाज मुतहरात के बारे में कुरान में है, या निसा नबी, ए मेरे नबी की बीवियां, मैं याति मिन कुन्न बिफाहिशति मुबैना युदाअब लहल अजाब दिफ़ैन। क्या कह रहे हैं, ए मेरे नबी की बेटियां, जो कोई तुम में से खुली हुई बेहूदगी बेशर्मी का काम करोगे तो हम तुम्हें डबल सजा देंगे। अल्लाह की नबियों की बेटियों को, नबी की बीवियों को कहा जा रहा है। ये है हसनात और सय्यात। बात लंबी है, यह हदीस अभी पूरी नहीं हुई, हदीस अभी दो एक सेंटेंस हुआ है। वो अल्लाह पाक हमें अमल की तौफीक नसीब फरमा, में जो बात कही जाए तो इस पर जो है हदीस का एक टुकड़ा हमने बयान किया आपके सामने, ये इन्नल्लाह कतब अलहसनात वसय्यात, बस एक टुकड़ा हमने बयान किया, टाइम हो गया है। फिर इंशाल्लाह आइंदा जिंदगी बाकी रहेगी तो उस पर आगे बात करेंगे इंशाल्लाह। अल्लाह पाक हम सबको अमल की तौफीक अता फरमाए। आगे जो है वो गार का किस्सा बयान कर रहे हैं इमाम नबी रहमतुल्लाह अलैह, गार में क्या हुआ था नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ, तो इंशाल्लाह उसको बयान करेंगे। अल्लाह पाक हम सबको अमल की तौफीक नसीब फरमाए। या अरहमुर राहिमीन, या ज़ल जलाल वल इकराम, या हन्नान या मन्नान, या दय्यान या सुल्तान, या कदीम अल एहसान, या कदीम अल एहसान, या कदीम अल एहसान, या हय्यू या कय्यूम, या अरहमुर राहिमीन, या अरहमुर राहिमीन, या अरहमुर राहिमीन, या ज़ल जलाल वल इकराम, يا ذا الجلال والإكرام، لا حول ولا قوة إلا بالله العلي العظيم، حسبنا الله ونعم الوكيل، نعم المولى ونعم النصير، لا إله إلا أنت سبحانك إنا كنا من الظالمين، اللهم صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم، جزا الله عنا سيدنا محمد صلى الله عليه وسلم ما هو أهله، يا أرحم الراحمين يا الله. اے اللہ تیرے پیارے حبیب صلی اللہ علیہ وسلم کی پیاری باتیں سننے کے لیے ہم جمع ہوئے ہیں، اللہ دور دور سے لوگ آئے ہیں، اے اللہ دور دور سے لوگ آئے ہیں، الہ العالمین سب کا آنا اور بیٹھنا قبول فرما، سب کا سننا اور سنانا قبول فرما، اے اللہ ہم سب کو عمل کی توفیق نصیب فرما، عمل اور اخلاص نصیب فرما، عمل اور اخلاص نصیب فرما، اے میرے مالک، اے ارحم الراحمین، یا ذا الجلال والاکرام، اے اللہ اس حدیث کی برکت سے پچھلے سارے گناہوں کو معاف فرما اور آئندہ ہمیں گناہوں سے بچنے کی توفیق عطا فرما، ہماری اہل اولاد کی مغفرت فرما، ہمارے بیوی اور بچوں کی مغفرت فرما، ہمارے بیوی اور بچوں کی مغفرت فرما، ہمارے بھائی بہنوں کی مغفرت فرما، اے اللہ ہمارے ماں باپ کی مغفرت فرما، ہمارے مشائخ کی مغفرت فرما، ہمارے اساتذہ کرام کی مغفرت فرما، ہمارے دوست احباب کی مغفرت فرما، ہمارے متعلقین کی مغفرت فرما، ہمارے محسنین کی مغفرت فرما، ہم سے محبت رکھنے والوں کی مغفرت فرما، اے اللہ ہمارے جتنے بھی مریدین دوست احباب ہیں سب کی مغفرت فرما، جتنے بھی لوگ دنیا میں زندہ ہے سب کی مغفرت فرما، جتنے بھی لوگ دنیا سے جا چکے ہیں قبر میں موجود ہے، اے اللہ ان سب کی مغفرت فرما، اے اکرم الاکرمین دنیا میں جب تک باقی رکھے ایمان پر باقی رکھنا، اور جب موت آ جائے اللہ تو ایمان پر موت دے دینا، اللہ تو ایمان پر موت دے دینا، اللہ تو ایمان پر موت دینا، اللہ ہم سب کو اور ہماری نسلوں کو قیامت تک اے اللہ ایمان پر قائم دائم رکھنا، اے اللہ ہماری نسلوں میں سے ایک بچہ بھی ایک بچی بھی کفر کی طرف جانے نہ پائیں، شرک کی طرف جانے نہ پائیں، بدعات کی طرف جانے نہ پائیں، کبیرہ گناہوں کی طرف جانے نہ پائیں۔ اللہ استقامت علی الدین دینا، استقامت علی الایمان دینا۔ اے اللہ ہم سب کی کفر سے، شرک سے، بدعات سے، برے برے اخلاق سے ہماری حفاظت فرما، برے اعمال سے ہماری حفاظت فرما، گناہوں سے ہماری حفاظت فرما، یا اکرم الاکرمین غیبت سے ہماری حفاظت فرما، اے اللہ غیبت سے ہماری حفاظت فرما، حسد سے ہماری حفاظت فرما، بغض سے ہماری حفاظت فرما، عداوت اور دشمنی سے ہماری حفاظت فرما، محبت مودت نصیب فرما۔ ایک بنا نیک بنا، ایک بنا نیک بنا، تیرے حبیب صلی اللہ علیہ وسلم کی سنتوں پر چلنے والا بنا۔ اے اللہ مرتے دم تک ایمان پر قائم رکھنا، جب موت آئے تو خاتمہ بالخیر دے دینا۔ اے میرے مالک اللہ حساب کتاب نہ لینا، حساب کتاب نہ لینا، حساب یسیر کر دینا۔ اے اللہ بے حساب بندوں کے ساتھ جنت میں داخل کر دینا، جہنم سے ہماری حفاظت کر لینا، جہنم سے ہماری حفاظت کر لینا، قبر کے عذاب سے ہمیں بچا لینا، قبر کو جنت کا باغ بنا دینا۔ اے اللہ بیماروں کو شفا عطا فرما، اس مجمع میں جو بھی بیمار ہو انہیں شفا عطا فرما، ہسپتالوں میں جو ہے انہیں بھی شفا عطا فرما، گھروں میں جو ہے انہیں بھی شفا عطا فرما، جہاں کہیں جو بھی مسلمان مرد عورتیں بچے بوڑھے جوان بیمار ہو سب کو شفائے کاملہ عاجلہ دائمہ مستمرہ نصیب فرما۔ آنے والی مہلک ان بیماریوں سے اے اللہ ہماری حفاظت فرما۔ اے اللہ تیرے پیارے حبیب صلی اللہ علیہ وسلم کی پیاری مجلس ہے، پیاری باتیں ہیں، اس کے صدقے اے اللہ ہماری دعا کو اپنے فضل و کرم سے اور ان مخلصین کی آمین کے ساتھ ہماری آمین کو ملا کر ہماری دعا اور توبہ کو قبول فرما لیں۔ وصلی اللہ تعالی علی سیدنا محمد والی وسلم۔